Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz.
कर्णाली प्रदेश सरकारद्वारा दुईवटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान प्रदेश सभा बैठकमा प्रश्न उत्तर श्रृङ्खला सुरु
महिला हिंसाका घटनामा कमी आउन नसकेको सरकारलाको भनाई सम्बन्धित क्षेत्रको ध्यान पुग्न नसकेको जनगुनासो
बाँकेको नरेनापुरमा विभिन्न घर परिवारलाई जस्ता पाता वितरण
र झापा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मीलाई आयोजक झापा एघार उपविजेतामा सीमित हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलो रावतको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले विभिन्न 11 निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले खाद्य उत्पादन अधिकार तथा प्रभुत्व सुनिश्चित गर्न बनेको विधेयक 2075 र सार्वजनिक निजी साझेदारी सम्बन्धीको विधेयक 2075 प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता विमला केसीले बताउनु भएको छ। त्यस्तै बैठकले प्रदेश सभामा सेवामा खटिएका कर्मचारीलाई पद स्थापना गर्नलाई बनेको कार्यविधि 2075 स्वीकृत गरिएको छ। मन्त्री केसीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेश स्तरीय गोदाम घर निर्माणका लागि स्वीकृति प्रदान कर्णाली प्रदेश आर्थिक कार्यविधि एन 2074 पहिलो संशोधनका लागि स्वीकृति प्रदान र कर्णाली प्रदेश योजना तर्जुमा मार्गदर्शन 2075 स्वीकृति प्रदान गरिएको छ। त्यस्तै बैठकले बहुवर्षीय ठेक्का बन्दोबस्ती सम्बन्धी निर्देशिका 2075 स्वीकृति प्रदान बजेट तर्जुमा तथा कार्यान्वयन सम्बन्धी निर्देशिका 2075 स्वीकृति प्रदान तथा उपभोक्ता संरक्षण गर्ने सम्बन्धी बनेको विधेयक मस्यौदालाई स्वीकृति प्रदान गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो। बैठकले सम्पूरक अनुदान सम्बन्धी योजनाहरू स्वीकृत प्रदान र प्रादेशिक स्तरीय टेलिभिजन र रेडियो स्थापना गर्न संघीय सरकारसँग सहमति माग्ने निर्णय गरिएको मन्त्री केसीले बताउनुभयो।
कर्णाली प्रदेश सभाको बैठकमा अब प्रश्न उत्तर श्रृङ्खला चल्नु भएको छ। प्रदेश सभा नियमावलीको नियम 39 बमोजिम कर्णाली प्रदेश सभाको बैठकमा मन्त्री र सांसद बीच प्रश्न उत्तर चल्ने भएको हो। यस्तै बैठकमा नेकपाका सांसद धर्मराज रेग्मीले संविधानले गरेको व्यवस्था अनुसार प्रदेश सरकारका मन्त्रीसँग प्रदेश सभामा नै प्रत्यक्ष प्रश्न उत्तर गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो। यसैबीच बैठकको विशेष समयमा सांसद कौशिलावती खत्रीले सरकारले कर्णालीमा सुरक्षित मातृत्वका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयको ध्यान आकर्षण गराउनु भएको छ। सांसद खत्रीले सल्यानको बनगाड डे कुपिण्ड नगरपालिकामा अत्याधिक रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु हुनुले कर्णालीका महिलाहरू जोखिममा छन् भन्ने देखाएको बताउनु भएको छ। यस्तै विशेष समयमा सांसदहरूले विकास निर्माणका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद मीना सिंह रखालले सुर्खेतदेखि दैलेखसम्म सड़कको मर्मत सम्हार गर्न सम्बन्धित निकायले ध्यान दिन आग्रह गर्नुभएको छ। यस्तै सांसद दानसिंह परियाले डाँडासम्म पुग्नका लागि सड़कको अवस्था नाजुक बन्दै गइरहेकाले त्यसको मर्मत सम्हारका लागि ध्यान आकर्षण गराउनु भएको छ। यता सांसद पद्मा खड्काले पश्चिम सुर्खेतमा वन विज्ञान क्याम्पस स्थापनाका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै संसदमा टेबल भएको कर्णालीमा प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ। बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनुभएको हो।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा 6 दिनदेखि जारी रारा राष्ट्रिय नाटक महोत्सवमा आज पनि 2 नाटक मञ्चन हुने भएका छन्। आज मन्जरी नाट्य समूह लमजुङको नौगढी र शान्तिका लागि युवा सञ्जाल बर्दियाको हिटौवा नाटक प्रदर्शन हुने आयोजकले जनाएको छ। 29 गतेसम्म जारी रहने रारा राष्ट्रिय नाटक महोत्सवमा दैनिक 2 नाटक देखाउनका साथै नाट्य विमर्श पनि जारी रहेको छ। नाट्य विमर्शमा सुर्खेतमा नाट्यघरको स्थापना गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। काठमाडौँ केन्द्रीय नाट्य गतिविधिलाई अब जिल्ला जिल्लामा पुर्याउनु पर्ने भन्दै नाट्यकर्मीहरूले नाट्य क्षेत्रको विकासका लागि सरकार बढी जिम्मेवार हुनुपर्ने आउँदाएका छन्। उनीहरूले समाजमा महत्त्वपूर्ण विधाका रूपमा रहेको नेपाली नाटकलाई अब व्यावसायिकतातर्फ लैजानुपर्नेमा जोड जोड़ दिएका छन्। संस्कृति संस्थान राष्ट्रीय नाचघरको आयोजना र आरंग नेपाल सुर्खेतको स्थानीय व्यवस्थापनमा भएको रारा राष्ट्रीय नाटक महोत्सव गरिएको हो। यस्तै आज प्राध्यापक डाक्टर अभि सुवेदी र प्राज्ञे रमेश रञ्जन झाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसै गरी रङ्गकर्मी एवं निवेदन अनुप बराह, राजन खर्तिओडा लगायतका कलाकारहरूले नाटकको विभिन्न पक्षबारे कक्षा सञ्चालन गर्दै हुनुहुन्छ।
सरकारले महिलाका लागि विभिन्न अभियान चलाएको भए पनि हिंसाका घटनामा भने कमी आउन सकेको छैन। स्थान स्तरमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन घरका सदस्य नै बढी जिम्मेवार हुनुपर्ने सर्वोकरले बताउँदै आएका छन्। सुनौ यस सन्दर्भमा तयार पारेको एक रेडियो सामग्री। महिला हिंसा सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम चलिरहँदा पनि हिंसाका घटनामा भने कमी आउन सकेका छैनन्। महिला हिंसाका घटनामा कमी ल्याउन घरका सदस्य नै बढी जिम्मेवार हुनुपर्ने देखिन्छ। तर त्यसो हुन नसक्दा सुर्खेत सहित कर्णाली प्रदेशमा महिला हिंसा सम्बन्धी विभिन्न खालका घटना हुने गरेका छन्। वीरेन्द्रनगर सुर्खेतका निर्मला बास्तोला।
सिकेपछि हामी उठ्नु पनि नसक्ने भयो। बच्चाहरू यही पहिला कुरा भएको थियो, हामी पाल्छौँ भन्नुभयो सासु ससुराले, अनि श्रीमानले पनि, अनि उहाँले हेर्नु भएन, अनाथ आश्रममा लगेर राखिदिनु भयो तिनटै बच्चा। अनि अलि सन्चो भएपछि बच्चा कहाँ छन् भनेर खोज्न थाले। खोजेपछि त बच्चाहरू छोरालाई त मम्मी नै चिनेन, अनि धेरै रोएन। अनि काठमाडौँ गएपछि पार्लरको ट्रेनिङ पनि गर्दै थिएँ पहिला। पहिला त मान्छे देखेको थिएँ, दुईजना मान्छे देखेँ भने
देश संहितामा गएसँगै स्थानीय प्रदेश र केन्द्र गरी तीन तहका सरकार समेत गठन भइसकेका छन्। तर महिला हिंसा सम्बन्धी घटना भने कमी आउनुको साटो बढ्दै गएका छन्। वीरेन्द्रनगर सुर्खेतका शीतला परियारले हिंसामा परेका महिलाहरू आत्मनिर्भर बन्न चाहे पनि त्यसो हुन नसक्दा झनै समस्या हुने गरेको बताउनुहुन्छ।
मानसिक यातना दिने, शारीरिक यातना, यौन शोषण त्यस्तो एकदम बढी मात्रामा तर पनि मैले घरबार हुन्छ भनेर नै उहाँको कुरा पनि कसैलाई भन्थेन। कुनै पनि दिदी बहिनीहरूसँग बस्न नदिने अनि त्यस्तो गर्नुहुन्थ्यो। मेरो छोरी छ, उसलाई पढाउनु पर्छ, लेखाउनु पर्छ, अनि केही पनि सपोर्ट छैन, एकदमै आर्थिक रूपमा कमजोर छु। यदि म चाहिँ के सिपहरू सिक्न चाहन्छु।
सरकारले महिलालाई लक्षित गरेर विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेमा केही मात्र भए पनि हिंसाका घटनामा कमी आउने सरोकराला निकायले बताउँदै आएका छन्। हिंसा प्रभावित मध्येकै अर्का हुनुहुन्छ वीरेन्द्रनगरका राधा पौडेल।
म एकदमै शारीरिक मानसिक रूपमा हिंसा भोगेको महिला मेरो श्रीमानबाट। उहाँले चाहिँ मलाई एकदम शारीरिक मानसिक हरेक किसिमको यातना दिने गर्नुहुन्थ्यो। म त्यो हिंसा पनि हिंसा हो भन्ने मलाई लाग्थेन, माया हो भन्ने लाग्थ्यो, हिंसा भन्ने बुझेको थिएन। यति पीडित थियो, मैले कसैसँग व्यक्त गर्न पनि सक्थेन। मेरो श्रीमान चाहिँ कानुन सबै पढ्नु भएको, सबै कुरा थाहा भएको, महिला हिंसा सम्बन्धी सबै कुराहरू जानकारी भएको, धेरै बुझ्ने कोसिस गरे। मेरो गल्ती के छ त, म गल्ती सुधार्न तयार छु, मेरो गल्ती भन्नुहोस्, कुन कुरा मन पर्दैन, मन नपर्ने कुरा म गर्दिनँ भनेर मैले त्यसरी काउन्सिलिङ गर्न खोज्थेँ। अनि उहाँले चाहिँ श्रीमती भनेर पनि चिनाउन लाज मान्नुहुन्थ्यो मलाई। म पढ्दैछु, आर्थिक अवस्था अलिकति कमजोर छ, म ल पढ्न चाहन्छु, पढ्न चाहने आर्थिक रूपमा कमजोर महिलाहरूको लागि जुन हिंसाबाट अहिले बाहिर आएको छ, अब म घरसँग त सम्बन्धित भएन, समस्या छ।
यता वीरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास कोषले महिलाहरूलाई स्वरोजगार बनाउनका लागि 1 करोड रकम छुट्याएको छ। हिंसामा परेका महिलाहरूलाई नै लक्षित गरेर नगरपालिकाले कस्ता खालका कार्यक्रमहरू सञ्चालन गर्दैछ त वीरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास संयोजक यमुना नेपाली।
व्यावसायिक हिसाबले महिलाहरूलाई उद्यमी बनाएर आर्थिक सशक्तिकरण गरेर न्यायोचित हिसाबले चाहिँ न्याय प्रदान गर्ने वीरेन्द्रनगर नगरपालिकाले चाहिँ लैङ्गिक हेल्प डेस्क भनेर स्थापना गरेको छ। लैङ्गिक हिंसा कोष पनि खडा गरेको छ र अहिले प्रदेश सरकारसँग कोअर्डिनेसन गरेर सेल्टरको भवनका लागि नक्सा पास पनि भइसकेको थियो र हामीसँग अबको केही समयपछि हामीसँग सेल्टर पनि हुन्छ स्थानीय तहसँग। कम्तीमा 5,000 चाहिँ एकदमै पीडित महिलाहरू, विपन्न महिलाहरूको लागि सहयोग गरिरहेका छौँ।
भेरी खबरमा छिमेक सेरफेरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मान्छुले रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारद्वारा 2 विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान प्रदेशसभा बैठकमा प्रश्नोत्तर श्रृङ्खला सुरु। महिला हिंसाका घटनामा कमी आउन नसकेको सर्वकरालाको भनाई, सम्बन्धित क्षेत्रको ध्यान पुग्न नसकेको जनगुनासो लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलित समुदायबाट निर्वाचित सांसदहरूले दलित समुदायको हक र अधिकारलाई सुनिश्चित गर्ने गरी नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। प्रादेशिक दलित नीति विषय कन्टेकिराका कार्यक्रमका सहभागीले यस्तो प्रतिबद्धता जनाएको हो। कर्णालीमा शिक्षा स्वास्थ्य रोजगारको अवस्था न्यून रहेको भन्दै सांसदहरूले नीति निर्माण गर्दा दलित समुदायका अगुवा र विभिन्न पक्षसँग समन्वय गरेर जनचाहना बमोजिम नीति बनाउने बताएका हुन्। कर्णालीका दलित समुदाय भूमिविहीन भएकाले संविधानमा उल्लेख गरिएको भूमि सम्बन्धी कानून कर्णालीमा पनि लागू गर्न माग गर्ने बताइएको छ। सांसद मदान सिंह परियारले सिप र श्रमका ऊर्जाशील दलित समुदायको परम्परागत पेसालाई वैज्ञानिक बनाउने विषयमा पनि नीतिमा समावेश गरिने बताउनु भएको छ। यस्तै सांसद रातो कामीले कर्णाली सरकारका दलित समुदायको प्रतिनिधित्व नभए पनि जनस्तरबाट उठेका मुद्दालाई संसद मार्फत सरकारको ध्यान आकर्षण गराउने बताउनु भएको छ। यता सांसदहरू राजु नेपाली र जुवा विकले कर्णाली सरकार कानून निर्माण गर्ने तहमा रहेको भन्दै दलित समुदायका लागि पर्याप्त अधिकार सहितको नीति निर्माण हुनेमा ढुक्क हुन आश्वासन दिनुभएको छ। यसबीच नेकपाको जनवर्गीय संगठन मुक्ति समाज नेपाल र दलित मुक्ति मोर्चाको कर्णाली सरकारका सबै निकायमा अब बन्ने नीति नियम दलितमुखी हुनुपर्ने मागसित ज्ञापन पत्र बुझाइएको छ। मुक्ति समाजका अध्यक्ष वसन्त विश्वकर्मा सहितको टोलीले आगामी बन्ने नीति कानूनको समुदायको समान सहभागिता हुनुपर्ने लगायतका 16 बुँदे मागसहित कर्णाली सरकारको सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो। ज्ञापन पत्र बुझ्दै सरकारका प्रतिनिधिहरूले सही समयमा ध्यान आकर्षण गराएको भन्दै दलित समुदायको हकहितका लागि नीति निर्माण बनाउँदा गम्भीर भएर सोच्ने प्रतिबद्धता समेत जनाएका छन्।
बाँकेमा सञ्चालनमा आएका नयाँ उद्योगहरूमा 5,26,80,00,000 लगानी भित्रिएको छ। उद्योगहरू स्थापना हुने क्रम बढेसँगै लगानी थपिने क्रम पनि बढेको छ। उद्योग विभागका अनुसार बाँकेमा स्टील उद्योगको आकर्षण बढी देखिएको छ। देशकै सबैभन्दा ठूलो औद्योगिक समूह जय अम्ब स्टील प्रालीले जानकी गाउँपालिका 4 देशकै सबैभन्दा ठूलो औद्योगिक समूह जय अम्ब स्टील सञ्चालन गरेको हो। अब 15 करोडको चुक्ता पुँजी सहित उद्योग सञ्चालनको तयारी गरिएको छ। आगामी वैशाखदेखि उत्पादन सुरु गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको छ। राजनीतिक स्थिरतासँगै उद्योगहरू खुल्ने क्रम बढेको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताउनु भएको छ। गत वर्ष बाँकेमा स्थापना भएका 7 उद्योगले 782 जनतालाई प्रत्यक्ष रूपमा रोजगारीको वातावरण सिर्जना गरेका छन्।
हुम्ला जिल्लाको सर्किगाड गाउँपालिका वडा नम्बर 2 पर्ने बिबिया वनमा चिसोका कारण 38 भेडा बाख्रा मरेका छन्। भेडा बाख्रा पाल्दै आएका वडा 2 रिप गाउँका चुमा महतराका 17, गोपाल महतराका 15, प्रकाश कार्केका 6 गरी 38 भेडा मरेको चुमा महतराले बताउनु भएको छ। हिउँ परेको समयमा गाउँभन्दा टाढा पालन गर्नका लागि बिबियामा लगिएको थियो, तर लगातारको चिसोले निमोनिया भएर भेडा बाख्रा मरेको पीडित महतराले बताउनु भएको छ। चिसो र निमोनियाले 38 भेडा बाख्रा मर्दा र अरू भेडा बाख्रा बिरामी पर्दा झन्डै 76,00,000 बराबरको क्षति भएको किसानले बताएका छन्।
डडेलधुरामा प्रहरीले लागू औषध चरेसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदरमुकाम तुफान डाँडा स्थित खाजा पसलका सञ्चालक 36 बहादुर सिंह खड्का रहेको बताइएको छ। सरेसा आफ्नो पसलमा लुकाई छिपाई राखी ससानो प्याकेट बनाई बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब परीक्षक डम्बर बहादुर केसीले बताउनुभयो। 335 ग्राम अवैध लागू औषध सरेस लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
बाँकेको नरियापुर गाउँपालिकामा सञ्चालित विपन्न घर मर्मत कार्यक्रम अन्तर्गत 65 घर परिवारलाई जस्ता पाता वितरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष इस्तिहाक अहमद शाहले वडा नम्बर 3 कोदीपूर्वा कोटिया र बहुपूर्वाका 56 दलित र अन्य 9 परिवारलाई प्रति परिवार 16 दरले जस्ता पाता वितरण गर्नुभएको हो। गाउँपालिकामा फुस रहित छाना बनाउने अभियान अन्तर्गत विपन्न घर मर्मत कार्यक्रम सुरु गरिएको हो।
आगामी 16 हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहका कानून व्यवसायीहरू भोट माग्दै सुर्खेत आएका छन्। एक कार्यक्रमको आयोजना गरी उनीहरूले आफ्नो आफूहरूको पक्षमा मत मागेका छन्। लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेद्वार सुनिल पोखरेल सहितले मत मागेका छन्। मेची महाकाली अभियान अन्तर्गत सुर्खेत आएको जनाउँदै पोखरेलले लोकतान्त्रिक प्यानललाई मत दिन आग्रह समेत गर्न भएको छ। कार्यक्रममा वरिष्ठ अधिवक्ता भूषण कुमार मानन्दरले न्यायपालिकामा मौलाउँदै गएको अनियमिततालाई नियन्त्रण गरी सुस्त दुरुस्त गर्ने गरी नेतृत्वको खाँचो रहेको बताउनु भएको छ। पुरातन वेद धन बार्का कार्यवाहक अध्यक्ष दीप बहादुर साईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू भोला सिंह हमाल, कृष्ण बहादुर हमाल लगायतका कानून व्यवसायहरूको सहभागिता रहेको थियो। समूहबाट सुर्खेतका अधिवक्ता उत्तम आचार्य कर्णाली प्रदेश उपाध्यक्ष पदमा निर्वाचनमा उत्तीर्णदै हुनुहुन्छ।
वृहत लोकतान्त्रिक कानून व्यवसायको समूहले नेपाल गन्तान उम्मेद्वार परिचयात्मक कार्यक्रम भेटघाट सम्पन्न गरेको छ। जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा अध्यक्षहरूका उम्मेद्वार सुनिल पोखरेलले बारलाई नीति केन्द्रित गराउने उद्घोष गर्नुभएको छ। उहाँले नेतृत्वका लागि मात्रै बारमा आउन नखोजेको भन्दै उहाँले न्यायालयको सुरक्षामा सुधारका निमित्त खबरदारी गर्न पनि आफ्नो उम्मेद्वारी भएको स्पष्ट पार्नुभएको छ। प्रदेश नम्बर पाँचका उम्मेद्वार सुनिल कुमार श्रेष्ठले बार र बेन्च बीचको बढ्दो दूरी घटाउन आफ्नो उम्मेद्वारी भएको बताउनु भएको हो।
दैलेखमा विप्लव नेतृत्वको नेकपाले स्थानीय सरकारका प्रमुख उपप्रमुख लगायत ओडा अध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दाको चिठी थमाएका छन्। समूहले पत्र मात्र नभएर फोनबाट समेत चन्दा असुली बारे गर्ने भनेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरूले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेश विक्रम शाहलाई संवेदनशील स्थानमा सुरक्षा बल बढाउन आग्रह समेत गरेका छन्। यस्तो किसिमको फोन र धम्कीहरू अहिले दैलेखका एघारवटै स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरूले जनाएका छन्। कर्णाली प्रदेशका प्रहरी प्रमुख महेश विक्रम शाहले भने ढुक्क भएर काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिले भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मान सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सिमेक्सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
कञ्चनपुरको कृष्णपुर नगरपालिका पाँच गुलरी स्थित महाकाली गौरव बिल्ड्सको क्रसर उद्योगको जेसीबीमा अज्ञात समूहले आगजनी गरेका छन्। क्रसर उद्योगमा राखिएको जेसीबीमा आगजनी गरिएको हो। इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्किएर जेसीबीमा आगजनी गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब परीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताउनु भएको छ।
दाङको घुराई उपमहानगरपालिकाले नगर क्षेत्रमा किताकाँड गर्दा 8 मिटर मोहडा र 8 धुरको क्षेत्रफल कायम हुने गरी घडेरीको मापदण्ड निर्धारण गरेको छ। नगर कार्यपालिकाको 49 औं बैठकले 17 हात भन्दा तलका घडेरी किताबाट नहुने गरी मापदण्ड निर्धारण गरेको हो। मापदण्ड बिनै घडेरीहरू निर्माण हुने क्रम बढेपछि उपमहानगरले घडेरीको किताकाठमा मापदण्ड निर्धारण गरेको नगर प्रमुख नरूलाल चौधरीले बताउनुभयो।
जाजरकोटको अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ। बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सेवा नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभयो।
कैलालीमा विद्युतीय रिक्सा दर्ता गर्ने निकायको टुङ्गो नलाग्दा विद्युतीय रिक्सा कागज पत्र विहीन भएका छन्। विद्युतीय रिक्सा उपमहानगरपालिका वा यातायात व्यवस्था कार्यालय मध्ये कुन निकायमा दर्ता गर्ने भन्ने विषयमा टुङ्गो लाग्न नसकेको हो। विद्युतीय रिक्साको दर्ता गर्ने निकाय नै नभएपछि सवारी चालक अनुमति पत्र पाउनबाट समेत वञ्चित भएको गुनासो रिक्सा चालकहरूले गर्ने गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 15 पी प्रहावामा सञ्चालित 2.5 महिनाले सिलाई कटाई तालिम हिजो सम्पन्न भएको छ। वडा नम्बर 15 को सहयोग र रुसुफ मल्टिप्रोजल प्रणालीको आयोजनामा पुस 7 गतेदेखि सञ्चालित तालिममा 22 जना महिलाले तालिम लिएका थिए।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी कलमले जितेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा भएको फाइनलमा घरेलु टोली झापा 11-3 गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भएको हो। उपाधिसँगै आर्मीले नगद 12,55,000 सहित ट्रफी हात पारेको छ भने उपविजेता बनेको झापाले नगद 6,05,000 प्राप्त गरेको छ। झापाले भने यस पटक पनि उपाधि जित्न सकेन। 22 मिनटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्स बाहिरबाट पाएको फ्रिकिकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाउनु भएको हो। झापा गोल्ड कपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो। आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि पनि हात पारिसकेको थियो।
र नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। विराटनगरमा आयोजित कार्यक्रममा महिला टिमका कप्तानहरूले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्। सुरुमा सात टिमको सहभागिता रहने बताइए पनि अन्तिम समयमा पाकिस्तानले प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो, जसका कारण साफ महिला च्याम्पियनसिपमा छ टिमको सहभागिता रहेको छ। आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन्। ट्रफी सार्वजनिक कार्यक्रममा महिला टिमका प्रशिक्षकहरूले उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन्।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सरकारद्वारा दुईवटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान। प्रदेश सभा बैठकमा प्रश्न उत्तर श्रृङ्खला शुरू।
महिला हिंसाका घटनामा कमी आउन नसकेको सरकरलाको भनाई, सम्बन्धित क्षेत्रको ध्यान पुग्न नसकेको जनगुनासो।
बाँकेको नरेनापुरमा विपन्न घर परिवारलाई जस्ता पाता वितरण।
र झापा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मीलाई, आयोजक झापा 11 उपविजेतामै सीमित। हवस् त, हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलु राउत बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।